الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا وحبيبنا وشفينا ومولانا محمدا عبده ورسوله. أما بعد، قال رسول الله صلى الله عليه وسلم: إذا مرض العبد أو سافر وكتب له مثل ما كان يعمل مقيما صحيحا، أو كما قال رسول الله صلى الله عليه وسلم، رواه البخاري. صدق الله العلي العظيم، وصدق رسوله النبي الأمي الحبيب الكريم، ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. میرے دوستو اور پردہ نشین محترمہ، میری مائیں اور بہنیں، بیٹیاں، لاسٹ ویک یہی حدیث چل رہی تھی، اور اس حدیث میں حضرت جابر بن عبداللہ رضی اللہ تعالی عنہما کے لیے نبی اکرم صلی اللہ علیہ وسلم نے 25 مرتبہ استغفار کیا تھا، اور نبی اکرم صلی اللہ علیہ وسلم نے ان کی مدد کی. اسی حدیث میں آگے بیان کر رہے ہیں، اللہ تبارک و تعالی نیت پر عمل کرنے والوں کی طرح ثواب دیتا ہے. اگر کوئی آدمی نیت صحیح کر لے تو ہر عمل پر اس کو ہر نیت پر اس کو بہتر سے بہتر ثواب دیا جاتا ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا: اذا مرض العبد او سافر کتب له مثل ما کان یعمل مقیما صحیحا. بندہ اپنے گھر پر رہ کر صحت اور تندرستی کی حالت میں جتنے بھی اعمال کرتا ہے، جو میں نے کہا تھا لاسٹ ویک، اگر کسی بیماری یا سفر کی وجہ سے ان اعمال کو انجام نہیں دے سکا، تو اللہ رب العزت اس کو ان تمام اعمال کا ثواب دے دیتا ہے. ہاسپٹل میں ہے تو گھر پر ہی اگر نماز پڑھتا تھا، تو چونکہ وہ آئی سی یو میں ہے تو اللہ اس کو نماز کا ثواب بھی دے دیتا ہے. سفر میں ہے اور گھر پر یہ اعمال کرتا تھا لیکن سفر میں نہیں کر سکا، تو سفر میں بھی اس کو نیت پر، کاش کہ میں اگر گھر پر ہوتا، کاش کہ اگر میں ٹھیک ہوتا تو میں یہ کرتا، تو اللہ اس کو اس پر ثواب دے دیتا ہے. دوسری روایت حضرت انس رضی اللہ تعالیٰ عنہ سے، وہ بھی اس واقعے کا وہی حصہ نقل کرتے ہیں اس کے بعد والی جو اوپر کی روایت میں ہے. حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ بھی بہت بڑے صحابی ہیں. جب نبی اکرم صلی اللہ علیہ وسلم ہجرت کر کے مدینہ منورہ تشریف لائے، تو ان کی ماں حضرت ام سلیم رضی اللہ تعالیٰ عنہ ان کو لے کر نبی اکرم صلی اللہ علیہ وسلم کے پاس آئی اور کہا: یا رسول اللہ، مدینہ منورہ کے ہر انصاری مرد اور ہر عورت نے آپ کو کچھ نہ کچھ تحفہ دیا، لیکن میرے پاس کچھ نہیں ہے سوائے میرے اس بیٹے کے. مدینہ منورہ آپ تشریف لائے مکہ مکرمہ سے، تو مدینہ کے ہر عورت نے، ہر آدمی نے آپ کو تحفہ دیا، ہدیہ دیا، لیکن میرا تحفہ میرے پاس دینے کے لیے کچھ نہیں ہے سوائے میرا یہ بیٹا ہے. یہ بیٹا آپ کو دے دیتا ہوں، یہ آپ کی خدمت کرے گا. جب تک آپ مناسب سمجھے یہ آپ کی خدمت کرتا رہے گا. کتنے سال؟ 10 سال تک انس بن مالک رضی اللہ تعالیٰ عنہ نے خدمت کی نبی اکرم صلی اللہ علیہ وسلم. یہ حدیث ہے. حضرت انس بن مالک رضی اللہ تعالیٰ عنہ کی والدہ کتنی سخی ہے، اللہ کے نبی کی خدمت کے لیے اپنے بیٹے کو قربان کر دیا، اور بیٹے نے 1 سال نہیں 10 سال خدمت کی نبی اکرم صلی اللہ علیہ وسلم کی. حضرت انس کی ماں کا نام کیا تھا؟ ام سلیم، جو بڑی صحابیہ تھی. ان کے پہلے شوہر مالک نام تھا ان کا، اور مالک کا جب انتقال ہو گیا، when he passed away, then ابو طلحہ نے ان کے لیے نکاح کا پیغام بھیجا، لیکن ابو طلحہ اس وقت مومن نہیں تھے، مسلمان نہیں تھے، اس لیے حضرت ام سلیم رضی اللہ تعالی عنہ نے کہا میں آپ کے ساتھ کیسے نکاح کروں، آپ تو بوٹوں کی پوجا کرتے ہیں اور میں تو میرے اللہ کو مانتی ہوں. اور آج کل دیکھو لڑکا کیسا بھی ہو، چاہے وہ کرسچن ہو، چاہے وہ یہودی ہو، چاہے وہ ایتھیس ہو، چاہے وہ سکھ ہو، اس کو ایمان کی کوئی فکر نہیں ہے، پیسے والا ہے بس نکاح کر لو. جب تک ایمان نہیں ہوتا نکاح نہیں ہوتا. تو کہا آپ کو اللہ تبارک و تعالی نے، یعنی میں نے آپ کے، میں آپ کے ساتھ کیسے نکاح کر سکتی ہوں، میں تو اللہ کی پوجا کرتی ہوں، اللہ کی عبادت کرتی ہوں، I worship always اللہ، اور آپ تو مسلمان نہیں ہیں. ام سلیم نے کہ آپ جو پوجا کرتے ہو ابو طلحہ وہ تو میرے غلام نے بنایا ہے، آئیڈل تو میرے غلام نے بنایا، وہ تو جس خدا کی تم عبادت کرتے ہو وہ تو میرے غلام نے بنایا. جب اللہ جب نہیں چاہتا ہے تو دیکھو عقل کیسی مر جاتی ہے. That my servant made that idol, میرے غلام نے بنایا اس پتھر سے، اور اس کی مجا کرتے ہو تم. یہ میسج ام سلیم رضی اللہ تعالی عنہا، my sisters, my mothers, can you see here that Umm Sulaym radiyallahu ta'ala anha, what she said? How can I marry you while you not worshipping Allah? You worship idols which made by my gulam, my servant. Agar aap nikah karna chahte ho, to Islam kabul karo. میں آپ سے ڈاوری کا سوال بھی نہیں کروں گی، مہر کا مطالبہ. جب ابو طلحہ اسلام لے آئے تب جا کر ام سلیم رضی اللہ تعالی عنہا شی میریڈ ٹو ابو طلحہ رضی اللہ تعالی عنہ. انس بن مالک رضی اللہ تعالی عنہ، امام نووی رحمت اللہ علیہ فرماتے ہیں کہ ام سلیم رضی اللہ تعالی عنہا when she married to ابو طلحہ رضی اللہ تعالی عنہ، تو ان کے یہاں بیٹا ہوا انس. انس ابو طلحہ سے نہیں، انس بن مالک ہے، پہلے شوہر سے. شی واز میریڈ ٹو مالک اینڈ دین مالک پاسڈ اوے، دین ابو طلحہ سینڈ دا پرپوزل تو ام سلیم، تو کیا کہا؟ تم کافر ہو، میں مسلمان ہوں، تو तुम तो पूजा करते हो उस गुलाम की जिसको उस आइडल की जिसको मेरे गुलाम ने बनाया है, और मैं तो अल्लाह को मानती हूं, हमारा निकाह कैसे हो सकता है। ये उस जमाने में थिंकिंग थी औरतों की। इवन दो दे मैरिड द फर्स्ट टाइम, सेकंड टाइम, थर्ड टाइम, मेरी माए और बहने, दौलत हमारे साथ आने वाली नहीं है, दुनिया की चीजें हमारे साथ आने वाली नहीं है। अगर हमारी जिंदगी बनती है तो वो अल्लाह और रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाने से बनती है, और उस ईमान के तकाजों पर चलने से बनती है, और ईमान के तकाजे ला इलाहा इल्लल्लाह, जन्नत की चाबी, और चाबी के साथ जितने दंडाने होते हैं वो सब के सब ईमान के तकाजे हैं। नमाज है, रोजा है, जकात है, हज है, सच बोलना है, झूठ से बचना, ये सारी चीजें। गोया नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की मुकम्मल जिंदगी ये ईमान के तकाजे हैं। इसीलिए हजरत जी मौलाना इनामुल हसन साहब रहमतुल्लाह अलैह जब ये दारुल उलूम देवबंद में गए तो जाकर पूछा तलबाए देवबंद से, बताओ हदीस का क्या मतलब है, व्हाट इज द मीनिंग ऑफ हदीस। तो तलबा ने कहा, किसी ने क्या कहा, किसी ने क्या कहा, हदीस का मतलब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के कौल और फैल और अफ़ाल है। किसी ने क्या कहा, किसी ने क्या कहा, सहाबा के अकवाल को ज्वाइंट किया, किसी ने ताबईन के। तो हजरत जी ने कहा, आप सब की तारीफ, आप सब ने जो बयान किया सब कुछ किताब में लिखा हुआ है, लेकिन हदीस की सही तारीफ ये है कि अल्लाह दिल में बैठ जाए और नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम सर से लेकर पैर तक तुम्हारे बदन पर आ जाए, उनकी जिंदगी पूरी तुम्हारे बदन पर आ जाए। तो ये है हदीस कि तुम लोग बुखारी पढ़ते हो, मुस्लिम पढ़ते हो, तिर्मिजी पढ़ते हो, सारी किताब पढ़ते हो, लेकिन अगर अमल नहीं है तो समझो तुम हदीस पर अमल करने वाले नहीं हो, तुम नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करने वाले नहीं। कितना जबरदस्त जवाब है एक औरत का उस जमाने में। एक औरत कह रही है कि तुम तो पूजा करते हो उस आइडल की जिसको मेरे गुलाम ने बनाया है, और मैं तो अल्लाह को पूजती हूं, अल्लाह की इबादत करती हूं, अल्लाह को अपना खुदा मानती हूं, मैं कैसे तुम्हारे साथ शादी करूं। अगर शादी करनी हो तो इस्लाम लाओ पहले। और आज क्या होता है, दौलत को देखकर कभी किसकी तरफ, कभी किसकी तरफ लड़कियां भाग जाती हैं, हालांकि ये कुछ काम आने वाला नहीं। आज से कुछ साल पहले एक जगह पर मां और बाप ने मुझे कहा, मेरी बेटी को आकर समझाओ। Can you come and explain my daughter? I said, what happened? कहा मेरी बेटी एक हिंदू के साथ शादी करना चाहती है, और वो सामने वाले जो है उन्होंने कहलाया है कि हम तो बहुत कट्टर हिंदू है, फौरन ही इसको मंदिर में ले जाएंगे, टेम्पल में ले जाएंगे। मैंने कहा चलो भाई मैं आता हूँ। When I went to her house, बात करते 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 दीन की बात, उसने कहा मैं सब कुछ मानती हूं, आप जो कुछ कहते हैं मैं समझती हूं, आई अंडरस्टैंड व्हाट एवर यू सेइंग। 25-26 साल की लड़की थी, आई अंडरस्टैंड एवरीथिंग, लेकिन मैं बात कबूल नहीं करूंगी आपकी भी। मैंने कहा क्यों? इसलिए कि मेरे बाप ने मुझे पूरी जिंदगी समझाया ही नहीं है कि इस्लाम क्या है और नॉन हिंदुइज्म क्या है, व्हाट इज द मीनिंग ऑफ हिंदुइज्म, व्हाट इज इस्लाम। सो फॉर मी इज सेम बोथ, बहुत समझा ये हिंदुइज्म का नहीं, इसलिए कि हमने अपने बच्चों की तरबियत नहीं की। अभी क्रिसमस टाइम पर देखो कितने बच्चे हैं जिनको खबर ही नहीं है कि ईसा अलैहि सलाम कौन है, ऐसे जिंदगी बच्चे गुजार रहे हैं। ग्रो अप, अभी मस्जिद में कुछ महीने पहले नौजवान आया था 21 साल का, 21 साल, So I made salam, asked him, how are you? Okay, where is your father? Mere baap to 40 din ki jamaat mein gaye hain. Are you okay? I didn't see you a long time in the masjid. Usne mujhe kaha, main to ETS ban gaya. Usne mujhe kaha, is masjid ke ye masjid mein baitha, sahi baat. Usne mujhe kaha, main to mulhid ban gaya, Allah ko nahi manta, isliye main masjid mein nahi aata. Maine usko samjhaya. Aur ek ne mujhe kaha, bas ki main حافظ قرآن ہے, حافظ قرآن کرسچن بن گیا. کیا کیوں ہوا؟ اس لیے کہ 4 سال تک میرے فادر مجھے مسجد میں, مسجد کے مدرسہ ہوتا ہے جسے عام طور پر آج مسجد میں حفظ کلاس ہوتا ہے, کا ڈراپ کرنے کے لیے آتے تھے جاتے تھے, آتے تھے جاتے تھے. کبھی عصر کی نماز کا وقت ہوتا ہے, کبھی مغرب کا, کبھی عشاء کا, لیکن وہ مجھے ڈراپ کر کے چلے جاتے تھے. مسجد میں جماعت ہوتی تھی, کبھی بھی میرا باپ مسجد میں نہیں آیا. تو میں ایسے اسلام سے کیا کروں جنہوں نے خود نماز نہیں پڑھی اور مجھے کہہ رہے ہیں, تو میں نے چھوڑ دیا حافظ قرآن. تو یہ اثرات پڑتے ہیں ہمارے گھر پر. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا, بچہ جب پیدا ہو تب سے اس کے کان میں یہ ایمان اور ایمان کے تقاضے ڈالے جاتے ہیں, لا الہ الا اللہ محمد رسول اللہ, لا الہ الا اللہ اشہد ان لا الہ الا اللہ. اور اسی پر وہ کہتے ہیں بچوں کو سونے کا لقمہ کھلاؤ لیکن اس پر اپنی آنکھ رکھو, دین کے بارے میں کیا کر رہا ہے, کدھر جا رہا ہے. یہ ایک عورت ہے اس زمانے میں, ام سلیم رضی اللہ تعالی, ابو طلحہ سے پروپوزل فور ہر. What she says, میں کیسے تجھ سے شادی کر سکتی ہوں, اس لیے کہ تیرا اسلام الگ ہے, تیرا مذہب الگ ہے, میرا مذہب الگ ہے. تو آئیڈل کی پوجا کرتا ہے, میں اللہ کی پوجتی ہوں, میں اللہ کی عبادت کرتی ہوں. تو یہ انس بن مالک کو لے کر آئی اور آنے کے بعد کہا مدینہ منورہ کی ہر عورتوں نے, انصاریوں نے اور مدینہ منورہ کے ہر مردوں نے آپ کو کوئی نہ کوئی تحفہ دیا ہے, میرے پاس کچھ نہیں ہے, میں اپنے بیٹے انس کو لے کر آئی ہوں, آپ کے لیے تحفہ ہے کہ آپ اس سے جتنی چاہے خدمت لے لیں. یہ انس بن مالک رضی اللہ تعالی, 10 سال تک انہوں نے خدمت کی, 10 سال تک نبی اکرم صلی اللہ علیہ وسلم. ایک مرتبہ نبی اکرم صلی اللہ علیہ وسلم حضرت ام سلیم رضی اللہ تعالی عنہا کے گھر پر تشریف لے گئے, تو حضرت ام سلیم رضی اللہ تعالی عنہا نے رسول پاک صلی اللہ علیہ وسلم سے کہا, میرے اس بیٹے انس کے لیے دعا تو کر دو. یہ چیز ہے, اپنے گھر پر کوئی بھی اچھا نیک صالح, ضروری نہیں عالم, کوئی نیک صالح آدمی آئے, نیک صالح تہجد گزار, عالم ہو, عابد ہو, مفتی ہو, شیخ ہو, تو کہنا چاہیے کہ میرے بیٹے کے سر پر ہاتھ رکھ کر دعا کر دیجیے. میرے استاد محترم حضرت مولانا ابراہیم انڈوری صاحب رحمۃ اللہ علیہ, وہ آئے ہوئے تھے اسی مسجد میں آج سے کئی سال پہلے. تو میں نے ان سے ایک سوال کیا کہ حضرت یہ شمس الائمہ حلوائی, یہ شمس الائمہ کو حلوائی کیوں کہتے ہیں؟ حلوہ کے معنی تو سویٹ ہوتی ہے, حلوہ ہوتا ہے, ان کو حلوائی کیوں کہتے ہیں؟ تو حضرت نے مجھے کہا, جو استاد ہوتے تھے مولانا ابراہیم صاحب, مولانا ابرار صاحب رحمۃ اللہ علیہ کے بھی جو دارالعلوم پلاح دالین کے شیخ الحدیث تھے, انہوں نے مجھے کہا, بیٹے اس کے باپ کی, شمس الائمہ عبداللہ جو ہے, ان کے باپ کی حلوہ کی دکان تھی. جب کبھی وہ نیک صالح کوئی آدمی آتا تھا, کوئی عالم متقی مفتی شیخ کوئی آتا تھا, تو ان سے بٹھاتے اور اپنا تھوڑا سا حلوہ کھلاتے تھے اپنی دکان میں سے, اور کہتے تھے میرے اس بچے کے لیے دعا کرنا, میرے اس بچے کے لیے دعا کرنا. اللہ تبارک و تعالیٰ نے اس کو عالم ہی نہیں بنایا, شمس الائمہ حلوائی بنایا. شمس الائمہ کا معنی کیا ہے؟ اماموں کا سورج, یعنی جتنے بھی بڑے بڑے علامہ ہیں, بڑے بڑے شیخ ہیں,
उन तमाम का सूरज है ये, जैसे दुनिया में सूरज होता है। कहा उसकी किताब देखे बगैर कोई मुफ्ती फतवा नहीं दे सकता अहनाब में, इतना बड़ा इसको इमाम बनाया। अल्लाह वालों की दुआएं, माँ बाप की दुआएं अपने बच्चों के लिए बहुत जरूरी है, इससे साबित है। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, अनस बिन मालिक रजी अल्लाह तआला, किसी को हकीर न समझे, क्या मालूम कोई रातों में रोने वाला हो, क्या मालूम कोई अल्लाह का महबूब हो। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाया, बाज लोग ऐसे होते हैं जो कसम खा ले अल्लाह उसकी कसम को भी पूरी कर देता है, ऐसे भी होते, जाहिर में बहुत ही फते पुराने कपड़े बोसीदा और कमजोर नजर आते हैं, लेकिन अल्लाह को मानने वाले और अल्लाह को मनाने वाले होते हैं। नबी इसीलिए तो हजरत जी मौलाना इलियास साहब रहमतुल्लाह अलैह तहज्जुद पढ़कर मरकज पर ऐसे चलते थे और हर कमरे में देखते थे कौन तहज्जुद पढ़ता है, कौन सोया हुआ है, कौन पढ़ता है, कौन सोया हुआ है, कौन कुरान पढ़ रहा है, ऐसे देखते थे। मेवाती आए, हजरत तो हजरत थे, एक मेवाती पीछे से आया तहज्जुद पढ़ के। मेवाती लोगों का सवाल भी अजीब होता था, जैसे नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के जमाने में देहाती लोगों का सवाल ऐसा ही सवाल होता था। वो हजरत थानवी रहमतुल्लाह अलैहि फरमाते हैं, मैं बयान कर रहा था और मेरा एक मुरीद था मेवाती, वो आया बहुत दूर से, हाँ हजरत तरबूज लेकर आया हूं आपके लिए। तो हजरत तो बयान कर रहे थे सारे मजमे में और वहां से खरे खरे पुकार रहा, हजरत तरबूज लेकर आया हूं। तो हजरत ने जवाब नहीं दिया, इसलिए कि इतने बड़े मजमे में वहां से चिल्ला रहा है। दो बार उसने कहा हजरत तरबूज लेकर आया हूं, हजरत देखते नहीं, लाओ मेरे सर पर रख दो। हजरत ने कहा ब्रिंग इट हियर, कीप इन माय हैंड। वो हकीकत में आया, आकर के हजरत के सर पर रखने लगा। किसी ने कहा भाई नीचे रख दे, देहाती होता है। इसीलिए हजरत जी मौलाना इलियास साहब रहमतुल्लाह अलैह के जमाने में एक हाफिज कुरान था और एक, नाम जहन में नहीं आ रहा, मदीना मुनव्वरा में उनका इंतकाल हो गया, तबलीग जमात का बहुत काम कर रहे थे, पाकिस्तान के थे ये दोनों, दिल्ली मरकज पर आए। और दिल्ली मरकज पर आने के बाद हजरत जी मौलिया साहब रहमतुल्लाह फरमाया, तुम दोनों 3 दिन की जमात में निकलो। वो 3 दिन की जमात में निकल गए, बोथ ऑफ देम। जिस मस्जिद में गए वहां करीब में क्रिश्चियन लोग रहते थे, उनको पता चला। ये बात मौलाना अलीमिया साहब नदवी रहमतुल्लाह लिखी है, उस पर से मुझे याद आ रहा है, दुआ पर से। फरमाया ये दोनों निकल गए, रात देर तक एक क्रिश्चियन को पता चला कि इस मस्जिद में दोनों साथी आए हैं, चलो मिलने के लिए वो आ गया। तो ये आलिम जो थे जिन्होंने जमात का बहुत काम किया मदीना मुनव्वरा में, ये तो क्या, मैं थका हुआ था सो गया, मेरा साथी जो हाफिज था, मेरा साथी जो था वो देर तक बात करता रहा। एक दिन बात की, दूसरे दिन बात की, तीसरे दिन उसने मौलाना से कहा आप मरकज चले जाओ, आप जमात में जाते रहो, मैं तो क्रिश्चियन बन गया तीसरे दिन। और तीसरे दिन में वो आलिम जो है वो हजरत जी के पास आ गए मरकज पर कि हजरत 3 दिन खत्म हो गए और ऐसा हो गया। वो तो चला गया चर्च में, कहा ठीक है चलो आप आराम से सो जाओ। सुबह 9 बजे देखा, 10 बजे तो वही आदमी बिस्तर उठाए मस्जिद में आ रहा है मरकज पर, जो यहूदी बनकर चला गया क्रिश्चियन बनकर वही। तो हजरत जी को उस आलिम ने कहा देखा हजरत वो मजाक बनाते इस्लाम को, चला गया चर्च में, अब वापस मरकज पर आ रहा है, उसको आने न दीजिए। आप आराम कीजिए मौलाना, आप आराम कीजिए, आने दो। हजरत जी मौलाना इलियास साहब रहमतुल्लाह अलैह बाहर गए, उसका बिस्तर उठाया और उठाने के बाद उसको अंदर ले आए। अंदर लाने के बाद उसको नाश्ता करवाया और कहा अब आराम कीजिए। जोहर तक आराम किया, जोहर से पहले जोहर की नमाज पढ़ ली और जोहर के बाद हजरत जी उनको लेकर बैठे और कहा भाई दुनिया कुछ नहीं है, दुनिया खत्म हो जाएगी, फुला और फुला ऐसी बात की। तो आप क्या समझते हैं मैंने पैसे के लिए ऐसा किया है, जाता हूं। फिर बिस्तर उठाया फिर चला। हजरत जी मौलाना से बहुत रोते थे, बहुत, कि मैंने कच्चे तवे पर रोटी डाल दी, मैंने कच्चे तवे पर रोटी डाल दी, काश कि उसको मैं रखता, दो चार दिन बाद में बात करता, चला गया वो, रोते रहे रात में भी रोए। दूसरे दिन देखा फिर आता है इशराक के बाद वही आदमी, कहां दुआ कर रहे हैं रात में और कहां वो आ रहा है, आ गया दोबारा। इस बार तो उनको वजू कर लो, और कहा भाई मैं चाय बनाता हूं इनके लिए, हजरत जी मोहल्ला सब चाय बना रहे। उसको चाय पिलाई, उसको नाश्ता करवाया, और नाश्ता करते उन्होंने साथ में बैठकर नाश्ता किया, अपनी प्लेट से आधा खाया हजरत जी ने और आधा उसको दे दिया, मेरे साथ मेरा बच्चा हुआ भी खा ले बस। मौलाना अलीमिया साहब लिखते हैं क्या करामत थी उसमें, तो उसकी पूरी जिंदगी बदल गई, पूरी जिंदगी। उस आदमी को इतना एहतराम से रखा कि अखलाक ने और दुआओं ने उनकी जिंदगी बदल दी। तो मौलाना अलीमिया साहब खुद फरमाते हैं कि मैं हजरत जी को उठाया मरकज, तो कह रहा था मेवाती की बात, लेकिन मेवाती से पहले हजरत जी मौलाना अलीमिया साहब कहते हैं मैंने हजरत जी मौलाना इलियास साहब रहमतुल्लाह अलैह को ले गया अपने लखनऊ दारुल में नदवतुल उलमा में, और मैंने उनसे कहा हजरत जी आपने जो निगाह दुआ की दारुल देवबंद पर डाली है वही निगाह मेरे मदरसे पर डाल दीजिए ताकि मेरा मदरसा भी तरक्की कर जाए। ये रातों में रोने वाले मेवाती आया पीछे पीछे से, हजरत जी ये यूसुफ मौलाना यूसुफ साहब जैसे बेटा मेरा भी हो जाए दुआ कर दीजिए। तो हजरत जी मौलिया साहब रहमतुल्लाह ने कहा भाई इस बच्चे के पीछे तो मौलाना यूसुफ साहब के पीछे तो एक दुआ नहीं बाप दादों की दुआ और हमारी दुआएं लगी है तब जाकर ये हजरत जी मौलाना यूसुफ बने हैं। तो दुआएं बड़ी काम करती है, अल्लाह वालों की दुआएं बड़ी काम करती, याद रखो। हर नमाज में चाहे फर्ज हो चाहे नफल हो चाहे सुन्नत हो चाहे वाजिब हो, सलाम फेरने से पहले ये दुआ जरूर पढ़ो, रब्बना हबलना मिन अजवाजिना व ज़ुर्रियातिना कुर्रत आयुनी वज़अलना लिल्मुत्तकीन इमामा, एक बार जरूर पढ़ लो। मस रिसाइट दिस दुआ बिफोर सलाम। मेरी माएं और बहने, माँ बाप की दुआएं अंबिया के बाद सबसे बड़ी है, अंबिया के बाद सबसे बड़ी दुआ माँ बाप की है, याद रखो। अंबिया अलैहि सलाम की दुआ का नंबर वन है, उसके बाद माँ बाप की दुआ है। माँ बाप की दुआ के लिए खुद नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अर्श तक उसके लिए कोई दरवाजा नहीं है। जब कभी माँ बाप हाथ उठाते हैं अल्लाह उनकी दुआ को कबूल करता है। इसलिए मेरी माए और बहने आप दूर दूर से आई हुई हो, सुनो, अपने बच्चों को बददुआएं ना दो, अपने बच्चों को बुरा भला ना कहो। हमारे यहाँ हिंदुस्तान में एक औरत ने बच्चा स्कूल से आया, आने के बाद कहा मैं क्रिकेट खेलने जा रहा हूं, तो माँ ने कहा नहीं जाना है अभी घर में रहो। उसने कहा नहीं मैं तो जाता हूं, तुझे जो करना है कर। माँ गुस्से में आ गई और गुस्से में आकर कहा शाम तक तेरी मौत नहीं आती, ये लफ्ज कह दिया। अब ये बच्चा क्रिकेट खेलने चला गया, आया 5 बजे 6 बजे बिल्कुल असर और मगरिब के दरमियान में घर में आया, खाना खाया, बैठा, वहीं इंतकाल कर गया। शाम आती उसकी मौत आ गई। कभी भी अपने बच्चों को बुरा भला ना कहो। मुफ्ती तकी साहब रहमत दामन बरकातहुम के वालिद साहब मुफ्ती शफी साहब रहमतुल्लाह अलैह वो फरमाते हैं कि देखो तुमने अगर बच्चे को यूं कहा, अगर ये बालिग बच्चा है और यूं कहा ये कर ये कर ये कर ये कर, उसने अगर नहीं किया तो उसको कबीरा गुनाह होगा। अगर तुमने 10 मरतबा अपने बच्चे को कमांड किया, हुक्म किया, उसने नहीं किया, ही विल गेट मेजर सिन। तुम ही अपने बच्चे को बड़े बड़े गुनाहों में डालते हो जिसकी उसने तोबा ही नहीं की है बालिग होने के बाद, कहां अल्लाह उसकी मदद करेगा। इसलिए कि मां बाप का हुक्म उसने पूरा नहीं किया उस पर उसको कबीरा गुनाह होगा। याद रखो ये हदीस में अक्ल वालिदैन, मां बाप की नाफरमानी। इसीलिए हदीस में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि सारे गुनाहों की सजा कयामत में मिलेगी, लेकिन मां बाप को सताने की सजा दुनिया में भी मिलेगी, कब्र और आखिरत में भी मिलेगी, याद रखो। इसलिए अपने बच्चों को किस अंदाज से कहा जाए, बेटे और मेरी बेटी ये काम कर ले तो तेरे लिए बेहतर है, ये काम कर ले बच्चों ये अच्छा है तेरे लिए अच्छा है, अगर वो न करे तो उसको गुनाह नहीं होगा। ये हजरत मुफ्ती तकी साहब ने लिखा है। हम दीन में कितनी बार अपने बच्चों को कबीरा गुनाह में डालते हैं, वो बच्चा फिर नाफरमान नहीं होगा। इसलिए कि जब एक गुनाह करता है बुखारी शरीफ में कि दिल पर एक नुक्ता लग जाता है, अगर उसने तौबा नहीं की तो वहां रहता है, फिर दूसरा, फिर तीसरा, अगर उसने हजार कबीरा गुनाह किए तो पूरा दिल तो काला हो गया, वो कहां सुनने वाला है मां और बाप की, कहां सुनेगा। इसलिए कि हम ही ने उसको गुनाह में डाला। ये बहुत काम की और गुर की बात हजरत मुफ्ती तकी साहब ने लिखी है। इसलिए अपने बच्चों को अक्सर दुआ देना चाहिए, जब स्कूल जाए उसको दुआ देकर भेजो, जब मदरसे जाए उसको दुआ देकर भेजो। हमें याद पड़ता है जब दारुलूम जाते थे, मैं नीचे बैठ जाता था और अपने अम्मी से कहता था, मेरे बड़े भाई शेख हदीस साहब मौलाना हनीफ साहब लोहारवी, उनको भी पता है, ऐसे अम्मी सर पर हाथ रखती दुआ करती थी, जा बेटा अल्लाह तुझे आलिम बामल बनाए। दुआएं बहुत जरूरी है, माँ बाप की दुआएं। इसलिए तो कहा जिस दिन माँ और बाप का इंतकाल हो जाता है तो उमर फारूक रजी अल्लाह तआला फरमाते हैं, अब दुआ करो तुम्हारे माँ बाप की कब्र पर, या अल्लाह मेरी माँ की और मेरे बाप को मैंने दफन किया, इसकी वजह से जितने आने वाले फितने मुझ औलाद पर होने वाले थे उसकी दुआ से रुके हुए थे, अब इसकी दुनिया से जाने के बाद उस फितनों से मेरी हिफाजत करना। ये माँ बाप की दुआ से हम पर जो आने वाली मुसीबतें हैं वो बची, वो बंद रहती है, वो गोया हम पर आती नहीं, अल्लाह बचाता है। लेकिन जिस दिन माँ बाप नहीं होते हैं वो दुआएं खत्म होती है, हमें फिर दुआएं करनी होती है अपने लिए। इसलिए माँ बाप को चाहिए कि अपने बच्चों को बुरा भला न कहे, बल्कि जब कोई नेक आदमी भी आए तो उनको भी कहे कि मेरे बेटे के लिए दुआ करना, और खुद भी अपने बच्चों के लिए दुआ करें। इसीलिए यहां नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए हजरत उम्मे सुलेम रजी अल्लाह ताला अनहा के मकान पर और दुआ की। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम क्या दुआ फरमाई, अल्लाहुम्मा अक्सिर मालहू। ये इमाम नवी रहमतुल्लाह अलैह रियाजु सालीन में लिखते हैं, अल्लाहुम्मा अक्सिर मालहू व वलदहू व बारिक लहू फीमा आतैतहू। ये दुआ है, ये दुआ इमाम मुस्लिम ने नकल की है, मुस्लिम शरीफ में सही दुआ है। ऐसी दुआएं याद भी करनी चाहिए, अरबी में याद ना रहे तो उर्दू में। ये नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज हैं, अल्फाज थोड़े हैं लेकिन उसमें बहुत कुछ होता है। क्या दुआ की, अल्लाहुम्मा अक्सिर मालहू, ए अल्लाह उनके माल में वह वलद और उनकी औलाद में इलाहुल आलमीन कसरत अता फरमा, माल में भी और औलाद में भी, वबारक लहू फीमा आतैतहू, और जो तू उनको अता करे उसमें भी बरकत अता फरमा। अल्लाह क्या नहीं अता करेगा, पूरी जिंदगी जो भी अता करे, चाहे आंख की रोशनी हो, चाहे कान की सुनवाई हो, चाहे दिल की धड़कन हो, चाहे चलने की ताकत हो, चाहे पकड़ने की ताकत हो, चाहे घर का कोई मसला हो या जिंदगी का कोई मसला हो, हर चीज में बरकत अता फरमा। ऐसी दुआ, वबारिक लहू फीमा आतैतहू, ए मेरे मालिक तू उसकी जिस चीज को जो तू अता करे उसमें भी बरकत अता फरमा। और अदबुल मुफरत इमाम बुखारी ने लिखी है, इमाम बुखारी की किताब है अल अदबुल मुफरत, बहुत अच्छी किताब है, उसमें रिवायत नकल की है, अल्लाहुम्मा अक्सिर मालहू व वलदहू व अतल हयातहू व अग्फिर लहू, ए अल्लाह उसको बहुत ज्यादा माल अता फरमा और उसकी औलाद में भी बरकत अता फरमा और उसकी जिंदगी लंबी फरमा व अतल हयात। इसीलिए दुआ है, नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने दुआ की, ए अल्लाह ऐसी लंबी जिंदगी अता फरमा जिसमें मैं नेक आमाल करता रहूं, और ऐसी लंबी जिंदगी से मैं पनाह मांगता हूं जिसमें मैं गुनाही करता रहूं। तो ये दुआ भी इमाम बुखारी ने लिखी है, अल्लाह मक्सिर मालहू वलदहू व अतिल हयातहू वग्फिर लहू, ए अल्लाह उनकी उम्र भी लंबी कर अनस बिन मालिक की और उनकी मगफिरत भी फरमा। ये दुआ, ये दुआएं अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हजरत अनस बिन मालिक रजी अल्लाह ताला अन्हु को दी। इसीलिए हजरत अनस कहा करते थे कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने मुझे तीन दुआएं अता फरमाई है, तीन दुआएं दी है, जिनमें दो दुआ तो मैं देख चुका हूं मेरी जिंदगी में। ये है दुनिया में दो दुआओं का असर तो मैं देख चुका हूं और तीसरी दुआ मैं आखिरत में देखूंगा। अब ये बात खुद अनस बिन मालिक रजी अल्लाह तआला अन्हु की इमाम मुस्लिम नकल करते हैं मुस्लिम शरीफ में, कि दो दुआएं क्या थी जिन दो दुआओं का असर उन्होंने दुनिया में देखा, مال اور اولاد میں برکت اور کثرت. کتنے مال؟ مال میں اتنی برکت ہوئی کہ سال میں ہر باغ کھجور ایک مرتبہ دیتا تھا, اور ان کا ہر باغ کی کھجور, ہر کھجور کا درخت, all the palm trees they were giving fruits, کھجور twice a year. اتنی برکت. سال میں کبھی بھی کھجور دو بار نہیں آتا. یہ بیچارے عرب والے بیٹھے ہوئے ہوتے ہیں, کب گرمی کا زمانہ آئے کہ ہم کھجور کو توڑیں اور بیچیں, حاجی آئیں گے. لیکن انس بن مالک رضی اللہ تعالیٰ ایک سمر میں اور ایک ونٹر میں ہلے کبھی کھجور نہیں پکتا. اللہ کے نبی کی دعاؤں میں سے, معجزات میں سے ایک یہ بھی ہے. اور دوسرا یہ ہے کہ ان کے جو پھول لگتے تھے, پھول پہلے پھول فلاورز آتے ہیں نا, پھر تو کھجور آتے ہیں, اور ان کے باغ میں جو بھی پھول لگتے تھے وہ پھول سے مشک کی خوشبو آتی تھی, مشک کی خوشبو. یہ بات ترمذی نے نقل کی ہے, امام ترمذی نے اپنی سنن میں نقل کی ہے, وہ فلاورز سے مشک کی خوشبو آتی تھی. تو پھر اس کھجور میں کتنی برکت ہوگی, کھجور میں کتنے فوائد ہوں گے. حالانکہ مشک کی خوشبو تو ہیرن کے نافے سے نکلتی ہے, اللہ نے وہ مشک کی خوشبو یا فلاور میں پیدا کی ہے. یہ نبی اکرم صلی اللہ علیہ وسلم کی دعائیں تھیں, اور ان کی اولاد میں اتنی برکت ہوئی کہ بخاری شریف کی روایت, ان کی بیٹی انس بن مالک رضی اللہ تعالی عنہ کی بیٹی تھی, اس کا نام تھا امینہ, امینہ نام, یہ بخاری شریف میں فرمایا میرے والد صاحب انس بن مالک خود اپنے ہاتھوں سے جس وقت حجاج بن یوسف حاکم تھا, رولر تھا, حکومت کرتا تھا 75 ہجری, اس 75 ہجری تک میں 120 اولاد اپنی آنکھوں کے سامنے دفن کر چکے ہیں. کتنے بخاری شریف میں 120 اولاد, he buried himself 120 children in front of his father. ان کی اولاد یہ تو زندگی میں وفات پا گئی, باقی کتنی اللہ کو زیادہ پتا. یہ ہے, تو اللہ تعالیٰ نے ان کی اولاد میں بھی برکت عطا فرمائی. اور تیسری دعا تو منتظر ہے, جب ان کا انتقال ہوا اور کیوں اللہ مغفرت نہیں کرے گا, جو نبی صلی اللہ علیہ وسلم کا خادم خاص ہو, سفر میں, حضر میں, مسواک بھی ساتھ میں, پانی بھی ساتھ میں, ہر چیز ان کی خدمت میں. خیر یہ آخری بات ہے, اللہ رب العزت نے اتنا نوازا کہ ہجرت کر کے جب مدینہ منورہ تشریف لے گئے تو انہوں نے حضور صلی اللہ علیہ وسلم کی 10 سال تک خدمت کی. حضرت انس رضی اللہ تعالیٰ عنہ نے حضور صلی اللہ علیہ وسلم کی خدمت سے ہی اپنی زندگی شروع کی, اور 10 سال کے تھے تو جب سن 10 ہجری میں نبی اکرم صلی اللہ علیہ وسلم کا انتقال ہوا, اور انس بن مالک کا انتقال بعض روایت میں 91 میں ہے, بعض میں 90 ہے, اور انہوں نے غزوہ تبوک کا وہی واقعہ نقل کیا جو میں نے شروع میں بیان کیا ہے گزشتہ ہفتے, کہ جابر بن عبداللہ کے لیے نبی اکرم صلی اللہ علیہ وسلم نے 25 مرتبہ مغفرت کی دعا کی ہے جابر کے لیے, اور ان کا اونٹ خریدا, پھر ان کو اونٹ بھی دے دیا, اور اوپر سے جو 40 درہم تھے وہ بھی ہدیے میں دے دیے. اور جابر کا نکاح ہوا تھا رضی اللہ تعالیٰ عنہ کا ایک ایسی عورت سے جو ویڈو تھی, کیونکہ ان کے فادر جو عبداللہ تھے انہوں نے 7 ایک روایت میں اور ایک روایت میں 9 بہنیں پیچھے چھوڑی تھی, اس کو لک آفٹر کرنے والا کوئی نہیں تھا. تو نبی اکرم صلی اللہ علیہ وسلم نے ان کو دعائیں دی, بارک اللہ لک و بارک علیکما وجمع بینکما بخیر, تو نے ایک ایسی عورت سے نکاح کیا جو تمہاری بہن کو لک آفٹر کرے گی, اگر کنواری اور چھوٹی لاتا تو دونوں تمہاری بہنوں اور یہ جو تمہاری بیوی سب برابر نظر آتی. تو قربانی دی اپنے باپ کی چھوڑی ہوئی بیٹیوں پر, بیٹے نے قربانی دی کہ شادی بھی ایک ایسی لڑکی سے کی جو ویڈو تھی تاکہ اپنی بہنوں کو لک آفٹر کرے. اور قرض, میں نے قرض کا واقعہ سنایا تھا نا انہی کا جو بخاری شریف میں, اتنا تھا کہ بس وادی بھر جائیں, تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کے باغ کے لیے دعا کی, کھجور جو اتارا وہاں ڈھیر پر بیٹھ گئے, دیتے گئے اتنا ہی کھجور وہاں بچ گیا تھا. خیر یہ پوری یہ درس آج ختم ہو رہا ہے, امام نووی رحمۃ اللہ علیہ کی اس حدیث کو ہم ختم کر رہے ہیں, جو دونوں باتیں ایک انس بن مالک نے اور جابر بن عبداللہ رضی اللہ تعالی عنہما نے یہ بات جو بیان کی ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم کی زندگی پر جو چلے گا اللہ اس کو کامیاب کرے گا, پوری زندگی اتباع. اسی لیے حضرت جی مولانا الیاس صاحب رحمۃ اللہ علیہ کہتے ہیں मैं ये नहीं कहता हूं कि तुम सारी सुन्नत को अदा करो, मैं ये नहीं कहता हूं तुम सारी सुन्नत को अदा करो, मैं तो ये कहता हूं जो जो काम भी तुम करो वो सुन्नत के मुताबिक करो, जो काम भी तुम करो वो सुन्नत के मुताबिक करो, तो इंशाल्लाह आहिस्ता आहिस्ता सारे ही काम तुम्हारे सुन्नत वाले हो जाएंगे। अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। या रब्बी लकल हम्दु कमा यंबगी लजलाल वजहिक वलअज़ीम सुल्तानिक या अरहमर राहिमीन या ज़ल जलाल वल इकराम या हन्नान या मन्नान या दय्यान या सुल्तान या कदीम अल एहसान। اللهم صل وسلم دائما ابدا ابدا على حبيبك خير الخلق كلهم يا الله ہم سب کے گناہوں کو معاف فرما اللہ ہم سب کے گناہوں کو معاف فرما یا اللہ ہماری مغفرت فرما ہم پر رحم فرما ہم پر کرم فرما یا اللہ ہمارے جتنے حضرات یہاں سننے کے لیے بیٹھے ہیں اے اللہ اور مدرسے میں بیٹھ کر پردہ نشین میری محترمہ مائیں اور بہنیں دور دور سے آئی ہے اے الہ العالمین اور مکسرڈ کے ذریعے پوری دنیا میں لوگ سن رہے ہیں اور ای مسجد کے ذریعے سے لوگ سن رہے ہیں اے اللہ جہاں جہاں تک میری آواز جا رہی ہے اے اللہ سارے ہی سامعین کو قبول فرما سارے ہی سامعین کو قبول فرما دنیا اور آخرت میں ہمارا یہ درس ہم سب کے لیے نجات کا ذریعہ بنا مغفرت کا ذریعہ بنا رحمت کا ذریعہ بنا یا اکرم الاکرمین ہمارے ماں باپ کی مغفرت فرما ہمارے ماں باپ کی مغفرت فرما یا اللہ ہمارے بھائی بہنوں کی مغفرت فرما ہماری اعلیٰ اولاد کی مغفرت فرما یا اکرم الاکرمین یا ارحم الراحمین اے اللہ ہمارے دوست احباب متعلقین محبت رکھنے والے سب کی مغفرت فرما اے اکرم الاکرمین یا ارحم الراحمین زندوں کی مغفرت فرما مردوں کی مغفرت فرما اے اللہ پوری امت کی مغفرت فرما یا اللہ مرتے دم تک ایمان پر قائم دائم رکھنا اور جب موت آئے اے الہ العالمین ایمان پر موت دے دینا جب وقت آئے تیری رضا والی موت دے دینا یا اللہ اعمال صالحہ کے میں توفیق نصیب فرما سنت کے مطابق زندگی گزارنے کی توفیق نصیب فرما یا اللہ ہم کمزور ہیں اے اللہ ہم کمزور ہیں اے اللہ ہم کہاں تیرے نبی کے طریقے پر چل سکتے ہیں اے اللہ تیری رہنمائی سے اے اللہ تو ہماری رہنمائی فرما ہماری رہنمائی فرما ہم ایک قدم آگے چلتے ہیں پھر دو قدم پیچھے ہو جاتے ہیں اس لیے کہ ہمارے دو دشمن ہیں ایک نفس اور شیطان ہے وہ ہمیں پیچھے کر دیتے ہیں اے اللہ ان دونوں دشمنوں سے ہماری حفاظت فرما ان دونوں دشمنوں سے ہماری حفاظت فرما اے اللہ جس طرح تو نے آسمان کو ٹھاما ہوا ہے اے اللہ شیطان کو بھی پکڑ کر ہماری حفاظت فرما نفس کو بھی پکڑ کر ہماری حفاظت فرما اے اکرم الاکرمین اے اللہ ہدایت کے راستے پر چلا دے ہمیں ہدایت پر چلا دے ہدایت والے راستے پر چلا دے اور الہ العالمین لوگوں کو ہدایت پر لانے کے لیے سبب بنا دے لوگوں کو ہدایت والے راستے پر لانے کے لیے سبب بنا دے ہدایت دینے والی تیری ذات ہے لیکن ہمیں سبب پہ استعمال فرما لے اے اللہ ہم سے بھی دین کا کام لے لے ہم سے بھی دین کا کام لے لے ہماری اعلیٰ اولاد سے لے لے ہماری نسلوں سے دین کا کام لے لے دین کا کام لے لے تو کسی کا محتاج نہیں تو جانوروں سے بھی تو ابابیل سے بھی اے اللہ تو غیر مسلم سے بھی کام لے سکتا ہے اے میرے مالک ہم نکمے ضرور ہیں ہم پاپی ضرور ہیں الہ العالمین ہم اقراری مجرم ہیں لیکن ارحم الراحمین یا ارحم الراحمین آخر تیرا ہی تو کلمہ پڑھنے والے ہیں تیرے ہی بندے ہیں الہ العالمین ہم سے دین کا کام لے لے ہم سے دین کا کام لے لے ہمیں دین پر چلا دے اے اللہ اے رحمان اے رحیم یا اکرم الاکرمین یہاں اس مسجد میں جماعت آئی ہوئی ہے اس میں نوجوان برے ہیں اے اللہ نوجوان ہیں اور اس میں اللہ جتنے ساتھی آئے ہیں سب کا آنا قبول فرما اے اللہ سب کا اللہ کے تیرے راستے میں چلنا قبول فرما اے اللہ ان کا آنا اور ان کے ایک ایک قدم کو پورے بریڈفورڈ کے لیے بلکہ پوری دنیا کی امت کے لیے الہ العالمین ہدایت کا ذریعہ بنا اے اللہ تو ایک جگہ پر بیٹھ کر دعا کرتے کرنے والے حضرت جی مولانا الیاس صاحب رحمۃ اللہ علیہ تھے لیکن اللہ اس کے دعوت کی محنت کو ساری دنیا میں پہنچا دیا ہم بھی دعائیں کرتے ہیں پوری امت کے لیے اللہ اللہ کے راستے میں یہ نکلے ہوئے ہیں ان کی دعاؤں میں امت کا حصہ نصیب فرما ان کا چلنا قبول فرما اللہ اور سب کے لیے ہدایت کا ذریعہ بنا سب کے لیے ہدایت کا ذریعہ بنا. اے اللہ ان نوجوانوں کو تو قبول فرما, ان کی جوانی کو قبول فرما. اے اکرم الاکرمین, جتنی مائیں اور بہنیں دور دور سے اپنے کام کاج کو ادھر ادھر کر کر آئی ہوئی ہے, سب کا آنا قبول فرما, سب کا بیٹھنا قبول فرما. یا اللہ ہماری اولادوں کو حافظ قرآن بنا, عالم دین بنا, داعی قرآن بنا, ناشر قرآن بنا, علماء متقین میں سے بنا, اولیاء کاملین میں سے بنا. مرتے دم تک ہماری اولاد اور نسلوں کی کفر سے, شرک سے, بدعات سے حفاظت فرما. یا اکرم الاکرمین, جو مانگا وہ بھی عطا فرما, نہ مانگ سکے اپنے فضل و کرم سے, رحم و کرم سے, نبی اکرم صلی اللہ علیہ وسلم کے سر کے اور ان مخلصین اور مخلصات کی دعا اور آمین کے ساتھ ہماری آمین کو ملا کر ہماری دعا اور توبہ کو قبول فرما. وصلی اللہ تعالی علی سیدنا محمد وآلہ وسلم.